नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल भदौ महिनाको 4 गते मंगलबार भाद्र कृष्ण प्रतिपदा, तदनुसार अगस्त 20 तारीक सन् 2024 नेपाल सम्बत 1144। हिजो परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ खबर प्रकाशित गरेका छन्। गोर्खापत्रले नेपाल भारत सम्बन्ध थप उचाइमा डाक्टर आरजूको भनाईलाई मुख्य खबर बनाएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी बीच विशेष भेटवार्ता भएको छ। भारतको औपचारिक भ्रमणमा रहनु भएकी परराष्ट्र मन्त्री राणाले राजधानी नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग हिजो साँझ विशेष भेटवार्ता गर्नुभएको हो। भेटवार्ताको शुरूआतमै परराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको औपचारिक भ्रमणका लागि भारतका प्रधानमन्त्री मोदीलाई पठाउनु भएको मन्त्रणा पत्र हस्तान्तरण गर्नुभयो। प्रधानमन्त्री ओलीका तर्फबाट उहाँले भारतका प्रधानमन्त्री मोदीलाई नेपालमा स्वागत गर्न आतुर रहेको सन्देश दिनुभयो। निमन्त्रणा स्वीकार गर्नुहुँदै भारतका प्रधानमन्त्री मोदीले अघिल्लो कार्यकालमा गर्नुभएको लुम्बिनी भ्रमणको स्मरण गर्नुभयो। भारतका प्रधानमन्त्री मोदीले परराष्ट्र मन्त्री राणासँगको भेटपछि प्रतिक्रियामा भन्नुभएको छ, नेपाल र भारत बीच घनिष्ठ सभ्यताको सम्बन्ध रहनुका साथै प्रगतिशील र बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारीमा निरन्तर गति दिन भारत तत्पर छ। भेटका क्रममा छिमेकी सम्बन्धसँगै नेपालसँगको घनिष्ठ सम्बन्धलाई भारतले सधैँ प्राथमिकतामा राखेको भारतका प्रधानमन्त्री मोदीले स्पष्ट पार्नुभयो। साथै उहाँले नेपालसँग भ्रातृत्वको सम्बन्धका आधारमा विविध विकास साझेदारीलाई प्राथमिकता दिएको समेत प्रष्ट पार्नुभयो। भारतको छिमेकी पहिलो प्राथमिकताको सिद्धान्त अनुसार पनि नेपालको हितको पक्षमा भारत अटल रहेको प्रतिक्रिया भारतका प्रधानमन्त्री मोदीले भेटका क्रममा दिनुभयो। भेट निकै फलदायी रहेको प्रतिक्रिया परराष्ट्र मन्त्री राणाले दिनुभएको छ। भेटवार्ता मार्फत दुई छिमेकी मुलुक बीचको सौहार्दपूर्ण सम्बन्धको आयाम थप फराकिलो बनेको उहाँले स्पष्ट पार्नुभएको छ। भेटबारे जानकारी दिनुहुँदै उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो। नेपालको परराष्ट्र मन्त्रीका रूपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारत बीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेकी छु। साथै भेटवार्तामा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको भारत स्थित नेपाली दूतावासले जनाएको छ। नेपाल भारत सम्बन्ध थप उचाइमा डाक्टर आरजू शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। यसै प्रसंगलाई परराष्ट्र मन्त्री राणाको भारत भ्रमण, भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो शीर्षकमा कान्तिपुरले पनि प्राथमिकताका साथ खबर बनाएको छ। नागरिकले पनि यसै प्रसंगलाई प्राथमिकताका साथ भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र मन्त्री राणाको भेट शीर्षकमा खबर छापेको छ। नयाँ पत्रिकाले दिल्लीमा परराष्ट्र मन्त्री राणाको उच्चस्तरीय वार्ता, मोदीलाई राजकीय भ्रमणको निम्तो शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार प्रकाशित गरेको छ। एक्काइस हिमताल विस्फोटको जोखिममा शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। दुई अन्तर्राष्ट्रिय संस्थाले 3 वर्ष अगाडि गरेको अध्ययनले नेपालका 21 हिमताल फुट्ने जोखिममा रहेका छन्, तर जोखिम न्यूनीकरणका लागि चाहिने बजेट जुटाउन सरकारलाई सकस भएको छ। नेपाललाई असर पार्ने विस्फोटको जोखिममा रहेका हिमताल 47 छन्। यसबाट जोखिम रहेकाले ठूलो धनजनको क्षतिको खतरा कायमै छ। त्यसैले विज्ञको सुझाव छ, ठूला ताल फुट्नबाट जोगाउन तत्काल उपाय थाल्नुपर्छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले 3 वर्ष अघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा हिन्दुकुश हिमालय क्षेत्र भनिने यस क्षेत्र नेपाल भारत र तिब्बतमा रहेका पहिचान भएका 3,624 हिमताल मध्ये 47 विस्फोटनको उच्च जोखिममा छन्। यी मध्ये सबैभन्दा बढ़ी तिब्बतमा 25, नेपालमा 21 र एउटा भारतमा छ। अध्ययनमा संलग्न इफिमोडका वरिष्ठ जलवायु विशेषज्ञ अरूण भक्त श्रेष्ठ ले ससाना हिमताल फुट्दा नै ठूलो क्षति भइरहेका बेला ठूला ताल फुट्नबाट जोगाउन उपाय थाल्नुपर्ने बताउनु भएको छ। एमजा 1 वर्ग किलोमिटर र छो रोल्पा 1.6 वर्ग किलोमिटरमा फैलिएका जोखिमयुक्त ठूला हिमताल हुन्। ससाना ताल फुट्दा विनाश भइरहेको छ, ठूला ताल फुट्दा त प्रलय नै हुन्छ। श्रेष्ठले भन्नुभयो, हिमनदी पग्लिएर नयाँ हिमताल बनिरहेका छन्। हिमनदीले ओगटेको क्षेत्रमा ताल बनेका छन्। पहिले प्राकृतिक रूपमा ताल बढ़िरहेका थिए, पछिल्ला दशकमा मानव सृजित जलवायु परिवर्तन तापक्रम वृद्धिका कारण हिमनदी पग्लिएका हुन्। उहाँले हिमतालको समग्र अध्ययन भएको र क्षेत्रगत रूपमा भौगर्भिक अध्ययन पनि गर्नुपर्ने बताउनुभयो। ताल फुट्दा जलाधार क्षेत्रमा नोक्सानी हुने देखियो, मानव बस्तीसँगै जलविद्युत र सिंचाईका परियोजना त्यही छन्। तालको जोखिम घटाउने त छँदैछ, नदीका तटीय क्षेत्रमा तटबन्धन गर्ने, बस्ती स्थानान्तरण गर्ने काम पनि सँगै अघि बढ़ाउनु पर्ने देखियो। उहाँले भन्नुभयो, जलवायु विशेषज्ञ सुदीप ठकुरीले अहिले ठूला हिमताललाई मात्र प्राथमिकतामा राखिएको तर ससाना तालले पनि जोखिम बढ़ाइरहेको बताउनुभयो। हिमनदी आइसभित्र पनि ताल हुन्छ, ती ताल फुट्न सक्ने सम्भावना हुन्छ। अध्ययन नगरी तटीय क्षेत्र वरपर बस्ती बसाल्नु भएन, भएका बस्ती पनि स्थानान्तरण गर्नुपर्छ। 21 हिमताल विस्फोटको जोखिममा नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। यता एकै परिवारका 4 सहित 8 को मृत्यु शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। बझाङ जाजरकोट र स्याङ्जामा पहिरो जाँदा 8 जनाको मृत्यु भएको छ। बझाङमा 4, जाजरकोटमा 3 र स्याङ्जामा 1 जनाको मृत्यु भएको हो। बझाङको बुङ्गल नगरपालिका 10 स्थित टुमेडामा एक घरमाथि पहिरो जाँदा एकै घरका 4 जनाको मृत्यु भएको हो। पहिरोमा परेका 6 जनाको जीवितै उद्धार गरिएको छ। बीराधामीको घरमाथि पहिरो खस्दा 55 वर्षीय काली धामी, 25 वर्षीय गोल्की धामी र 6 वर्षीय आकृति धामी तथा 3 वर्षीय बालिका लक्ष्मी धामीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय का प्रमुख तथा प्रहरी नायब परीक्षक युवराज भण्डारीले उद्धार गरिएका 6 जना सकुशल रहेको बताउनुभयो। टहरा पुरिदा 3 जनाको मृत्यु उपशीर्षकमा गोर्खापत्र लेख्छ। जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिदा एकै घरका 3 जनाको मृत्यु भएको छ। नलगाड नगरपालिका 2 माझगाउँमा आएको पहिरोले 42 वर्षीय लालबहादुर परियारको अस्थायी टहरा पुरिदा, उहाँसँगै 35 वर्षीय मनिषा परियार र 2 वर्षीय शिवम परियारको मृत्यु भएको हो। प्रहरीका अनुसार उक्त ठाउँ 2080 कार्तिक 17 गतेको भूकम्पबाट अति प्रभावित बस्ती हो। एकै परिवारका 4 सहित 8 को मृत्यु गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। चार सय मीटर चौडा खोलामा 205 मीटर पुलको ठेक्का, कान्तिपुरको मुख्य समाचारको शीर्षक रहेको छ। झापाको गौरीगंज 6, चिल्लारा र मोरङको रतुवामाई 3 आमबारीलाई रतुवा खोलाले जोड्छ। खोलाको चौडाई 400 मीटर भन्दा बढ़ी छ, तर 17 वर्ष अघि त्यहाँ पुल बनाउन सरकारले ठेक्का लगायो मात्र 205 मीटरको। खोला बीचमा अलपत्र त्यो संरचनामा थप 70 मीटर थप्न 2 वर्ष अघि अर्को ठेक्का लगाइयो, त्यो काम अझै अधुरै छ। अझ 125 मीटर पुल कहिले बन्ने हो टुंगो छैन। पुल बनाउन थालिएको 17 वर्षसम्म पनि पूरा नहुँदा वर्खाका 6 महिना डुंगाबाटै नदी वारपार गर्नुपर्ने बाध्यता छ। मोरङ सुनसरी पुल आयोजनाले 2064-65 10,32,91,000 काठमाण्डुको कालिका ओसिए जेभीलाई निर्माण ठेक्का दिएको 205 मीटरको पुल छोटो भएकाले खोलाको बीचमै छ। खोलाको चौडाई 400 मीटर भन्दा धेरै छ, तर पुल बन्यो 205 मीटरको। हुलाकी सड़क आयोजनाका इन्जिनियर प्रभात किरण राईले भन्नुभयो, खोलाको बीचमै पुल सकियो। अहिले थप 70 मिटर पुल निर्माणको काम भइरहेको छ। पछिल्लो पटक 2079 समता आशिष दीप जेभीले 20 करोड़मा ठेक्का लिएको थप 70 मीटर पुल निर्माण यसै वर्ष सक्ने लक्ष्य छ। सड़क विभाग अन्तर्गतको सुनसरी मोरङ पुल आयोजनाले 2075 नै निर्माण नसकिएको पुललाई फाइनल भएको भनेर हुलाकी सड़क आयोजनालाई हस्तान्तरण गरेको थियो। 400 मीटर चौड़ा खोलामा 205 मीटर पुलको ठेक्का कान्तिपुरको अग्रपृष्ठको खबर हो। विद्युत निर्यात 1000 मेगावाट नाग्यो शीर्षकमा गोर्खापत्रले खबर बनाएको छ। नेपालले 10 वर्षमा 10,000 मेगावाट विद्युत भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकड़ा 1000 मेगावाट भन्दा धेरै हुने भएको छ। नेपालले द्विपक्षीय सम्झौता बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप 251 मेगावाट विद्युत निर्यात स्वीकृति पाएसँगै यस्तो सुनिश्चितता भएको हो। नेपालका लागि भारतीय दूतावासले नेपालबाट थप विद्युत निर्यात लागि स्वीकृति प्राप्त भएको जानकारी दिएको हो। नेपालले हालसम्म 16 जलविद्युत आयोजनाको 690 मेगावाट निर्यातको स्वीकृति पाएकामा पछिल्लो स्वीकृतिसँगै 28 आयोजनाबाट 941 मेगावाट पुगेको छ। विद्युत चुहावट समेत व्यवस्थापन गर्ने गरी 10% थप निर्यात गर्न सकिने प्रावधान रहेकाले निर्यातले 1000 मेगावाटको आँकड़ा पार गरेको हो। नेपाल विद्युत प्राधिकरणको प्रयासले सार्थकता पायो भने यसमा अझै 200 मेगावाट थप हुनेछ। भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले दिएको स्वीकृति अनुसार नेपाल विद्युत प्राधिकरणले अब हरियाणा राज्यलाई थप 125.89 मेगावाट र बिहारलाई 125 मेगावाट विद्युत मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न स्वीकृति पाएको छ। मध्यकालीन सम्झौता अनुसार हरियाणामा 109 मेगावाट विद्युत निर्यात भइरहेकामा 125.89 मेगावाट थप गरिएको हो। बिहारका लागि भने पहिलो पटक हो। यससँगै मध्यकालीन सम्झौता बमोजिम भारतका राज्य स्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युतको परिमाण 360 मेगावाट पुगेको छ। विद्युत निर्यात 1000 मेगावाट नाग्यो गोर्खापत्रको अग्रपृष्ठको खबर हो। संक्रमणकालीन न्याय ऐन कुर्दै सिफारिश समिति शीर्षकमा नागरिकले खबर प्रकाशित गरेको छ। संक्रमणकालीन न्याय सम्बन्धी काम अघि बढ़ाउन पदाधिकारी विहीन दुई आयोगमा नियुक्तिको सिफारिश गर्न बनेको समिति ऐन संशोधनको प्रतीक्षामा छ। प्रतिनिधि सभाबाट पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयक आइतबार राष्ट्रिय सभामा प्रवेश गराइएको छ। संशोधन विधेयक कुरेर संघीय संसदबाट पारित नहुँदासम्म सिफारिश समितिले पूर्णता पाउन सकेको छैन। 5 महिना अघि सरकारले दुई आयोगमा पदाधिकारी सिफारिश गर्न समिति बनाएको थियो, जुन समिति अझै अधूरो छ। संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढ़ाउने जिम्मेवारी पाएका सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका छानबिन आयोगमा पदाधिकारी छैनन्। पदाधिकारी नभएपछि 2079 साउन 1 नै दुई आयोग कामविहीन बनेका हुन्। आयोगमा पदाधिकारी नहुँदा त्यहाँ रहेका उजुरी को छानबिन लगायत काम ठप्प छ। दुई आयोगमा कार्यरत सचिव सहसचिव सहितका कर्मचारी कामविहीन छन्। दुवै आयोगमा गरी करिब 64,000 उजुरी छन्। संक्रमणकालीन न्याय ऐन कुर्दै सिफारिश समिति नागरिकको अग्रपृष्ठको खबर हो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग लुम्बिनी प्रादेशिक अस्पताल उफ अपरेशन गर्न 2 वर्ष पालो कुर्नु पर्ने यो शीर्षक हो अन्नपूर्णको मुख्य समाचारको लुम्बिनी प्रदेश सरकारमा जति पटक नेतृत्व फेरिए पनि प्रदेशकै गौरवको अस्पतालका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको हालत उस्तै छ चरम राजनीतिक प्रतिशोधले अस्पताल थिचोमिचोमा परेको छ अहिले मेडिकल सुपरिन्टेण्डेण्ट मेसु विहीन छ अस्पताल प्रशासनिक नेतृत्वविहीन हुँदा दैनिक कामकाजदेखि नीतिगत योजनाहरू प्रभावित छन् अस्पतालमा थरीथरीका रोगको अपरेशनका लागि पुग्ने बिरामीहरूलाई एक दिन होइन दुई दिन होइन दुई वर्षपछि आउनु भनेर पठाउने गरेको छ सरकारको नेतृत्व गर्नेहरू नागरिकको पीड़ा भन्दा सत्ता जोगाउने खेलमा लागिरहँदा यस अस्पतालप्रति बिरामीको भरोसा टुट्दै गएको छ लुम्बिनी प्रादेशिक अस्पताल उफ अपरेशन गर्न 2 वर्ष पालो कुर्नु पर्ने अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो शिव शिखर सहकारीका संचालक शर्मा विरूद्ध 23 अर्बको सम्पत्ति शुद्धिकरण मुद्दा शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ शिव शिखर र तुलसी सहकारी मार्फत सर्वसाधारणलाई अर्बौं ठगी गरेका केदारनाथ शर्मा विरूद्ध 22 अर्ब 88 करोड़ 95 लाख 70 हजार रूपियाँ बराबरको सम्पत्ति शुद्धिकरण मुद्दा दायर भएको छ यो नेपालमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अहिलेसम्मकै ठूलो मुद्दा हो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले जिल्ला अस्पतालमा मुद्दा दायर गरेको छ 32 साउनमा दायर भएको यस मुद्दामा नै संचालक र 22 कम्पनीलाई प्रतिवादी बनाइएको छ शर्मा शिव शिखर सहकारीका पूर्व अध्यक्ष हुन् शर्माकी श्रीमती गीतालाई 52 करोड़ 33 लाख रूपियाँको बिगो कायम गरिएको छ केदारनाथ र गीता दुवै सहकारी ठगीको मुद्दामा पूर्वपक्षका लागि कारागारमा छन् त्यस्तै शिव शिखरका अध्यक्ष सुशील बानियाको हकमा 5 अर्ब 48 करोड़ 45 लाख बिगो कायम गरिएको छ उनको नाममा बाँकेको चट्टारमा रहेको जग्गा पनि जफतको माग गरिएको छ बानिया हालसम्म फरार रहेका छन् शिव शिखर सहकारीका संचालक शर्मा विरूद्ध 23 अर्बको सम्पत्ति शुद्धिकरण मुद्दा शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ पेट्रोलियम पदार्थबाट पूर्वाधार विकासका नाममा 1 खर्ब 37 अर्ब कर असुली शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार बनाएको छ सरकारले पेट्रोलियम पदार्थ मार्फत पूर्वाधार विकास करका नाममा 1.25 खर्ब भन्दा बढ़ी असुली गरेको छ आर्थिक वर्ष 2072-73 2080-81 सम्ममा बुढ़ी गण्डकी आयोजना र पूर्वाधार विकास करका नाममा सरकारले पेट्रोलियम पदार्थबाट 1 खर्ब 37 अर्ब 42 करोड़ रूपियाँ उपभोक्ताबाट असुली गरेको हो 1200 मेगावाट क्षमताको बुढ़ी गण्डकी आयोजना निर्माण गर्ने भन्दै सरकारले भन्सार बिन्दुमै पेट्रोलियम पदार्थ मार्फत कर उठाउन थालेको थियो आर्थिक वर्ष 2072-73 सरकारले बुढ़ी गण्डकी जलविद्युत आयोजना आफै बनाउने घोषणा गरेपछि लगानी जुटाउन पेट्रोलियम पदार्थ आयात गर्दा प्रति लिटर 5 रूपियाँ भन्सार कर उठाउन शुरू गरेको हो तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष 2072-73 बजेटमा पूर्वाधार विकास कर लिने व्यवस्था मिलाउनु भएको थियो आर्थिक वर्ष 2074-75 शीर्षक परिवर्तन गरेर पूर्वाधार विकास कर भनिएको थियो पेट्रोलियम पदार्थबाट पूर्वाधार विकासका नाममा 1 खर्ब 37 अर्ब कर असुली कारोबारको अग्रपृष्ठको समाचारको शीर्षक हो यो 250 पालिका अझै भाड़ाको भवनमा शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर छापेको छ आगनको सिंहदरबारका रूपमा हेरिने स्थानीय तहहरूको आफ्नै प्रशासकीय भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ 753 स्थानीय तहमध्ये अझै 250 भाड़ाकै भवनमा छन् यस्ता भवनबाट पटक पटक कार्यालय सार्नुपर्दा सेवाग्राही र सेवा प्रदायक दुवै समस्यामा पर्ने गरेका छन् शहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभागका अनुसार हाल 136 स्थानीय तहका भवन निर्माणाधीन अवस्थामा छन् 113 स्थानीय तहले भवन पाएका छन् प्रशासकीय भवन निर्माणमा विभागले हालसम्म 5,02,48,00,000 रूपियाँ खर्च गरिसकेको जनाएको छ। 250 पालिका अझै भाडाको भवनमा। नयाँ पत्रिकाको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। 10 महिनापछि खुल्यो वीरको ज्येष्ठ नागरिक ओपीडी शीर्षकमा नयाँ पत्रिकाले नै भित्री पृष्ठमा अर्को समाचार छापेको छ। वीर अस्पतालको ज्येष्ठ नागरिक ओपीडी बहिरंग वार्ड सञ्चालनमा आएको छ। जनशक्ति कटौतीका कारण 10 महिनादेखि बन्द रहेको उक्त वार्ड साउन पहिलो सातादेखि सञ्चालनमा आएको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्तोष पौडेलले 100 जना नर्स थप गरेसँगै उक्त वार्ड सञ्चालनमा आएको बताउनुभयो। 10 महिनापछि खुल्यो वीरको ज्येष्ठ नागरिक ओपीडी नयाँ पत्रिकाको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। राष्ट्रिय परिचय पत्र बनाउन महिनौदेखि हारिरहेका जीत बहादुर शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। धनुषाको मिथिला नगरपालिका 9 बेगाडा बरका जीत बहादुर बलमपाकी राष्ट्रिय परिचय पत्र 3 महिनादेखि राष्ट्रिय परिचय पत्र बनाउन 3 महिनादेखि ढल्केभर धाइरहनु भएको छ। तर राष्ट्रिय परिचय पत्रका लागि मिथिला नगरपालिकाको कार्यालयमा रहेको राष्ट्रिय परिचय पत्र विवरण संकलन स्टेशनमा 81 वर्षीय जीत बहादुर अझै हेरेको हेरै हुनुहुन्छ। 67 वर्षीय अशक्त श्रीमती चन्द्रमाया मगर्नीलाई साथै लिएर स्टेशन पुग्नुभएका उहाँ पालो कुरिरहनु भएको छ। राष्ट्रिय परिचय पत्र बनाउन महिनौदेखि हारिरहेका जीत बहादुर शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। अब पत्र पत्रिकाले छापेका सम्पादकीय विमानस्थलको व्यवस्थापन शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थलको बढ़दो उडान चापलाई व्यवस्थापन गर्न कठिनाई हुन थालेपछि थप अन्तर्राष्ट्रिय स्तरका विमानस्थल निर्माण गर्नुपर्ने आवश्यकता बोध गरेर 2 विमानस्थल निर्माण भइसकेका छन्। अरबौं रूपियाँको लगानीमा निर्माण भएका भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित सेवा प्रारम्भ भएपछि त्रिभुवन विमानस्थलको चाप स्वत कम हुने विश्वास गरिएको थियो। दुवै विमानस्थल तयार भएर पनि अन्तर्राष्ट्रिय उडान नियमित गर्न सकिएको छैन। निर्माण सम्पन्न भएका 2 विमानस्थल सञ्चालनमा सकस भइरहेका बेला अर्को थप विमानस्थल निजगढ़मा निर्माण गर्न समेत गृह कार्य हुँदै आएको लामै समय भइसकेको छ। आन्तरिक उडानतर्फ समेत हवाई कम्पनीहरूको वृद्धि तथा अन्तर्राष्ट्रिय उडान बढ़िरहँदा समय व्यवस्थापनका साथै सुरक्षा व्यवस्थामा चुनौती थपिएको सरकारवालाले बताउँदै आएका छन्। विमानस्थलको व्यवस्थापन गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। गुण्डागर्दीको छायामा त्रिवि ज्ञान उत्पादन गर्ने कि त्रास शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशित गरेको छ। मंकी पक्सको आसन्न खतरा शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ भने राजस्वमा ध्यान देऊ शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।